السلام علیکم، یہ پارٹ 4 ہے، کتاب دیگٹ مافیا، پیشکش محمد اظہر مصنف، بظہر کلیم ایم اے۔ تو آئیے سنتے ہیں پارٹ 4۔ سوپر فیاض نے منہ بناتے ہوئے کہا تو عمران نے ریسیور اٹھایا اور نمبر پریس کرنے شروع کر دیے۔ انکوائری پلیز، رابطہ قائم ہوتے ہی ایک نسوانی آواز سنائی دی، کسی پولیس اسٹیشن کا نمبر دے دیں۔ عمران نے کہا تو دوسری طرف سے ایک نمبر بتا دیا گیا۔ عمران نے کریڈل دبایا اور ٹون آنے پر اس نے دوبارہ نمبر پریس کرنے شروع کر دیے۔ پولیس اسٹیشن سے باغ بان آباد، رابطہ قائم ہوتے ہی ایک مردانہ آواز سنائی دی، لہجہ سخت، سینٹرل انٹیلیجنس بیورو سے بول رہا ہوں۔ عمران نے بھی تہمکانہ لہجے میں کہا او یس سر، حکم سر، فرمائیے سر۔ دوسری طرف سے بولنے والے کا لہجہ یخلط مدبانہ ہو گیا، جبکہ سوپر فیاض نے بے اختیار ہونٹ بھیج لیے۔ جولر بازار کے عقب میں رابرٹ چوک ہے، وہاں کسٹم انسپیکٹر قاسم کو گولی مار کر ہلاک کیا گیا ہے۔ یہ علاقہ کس تھانے کی حدود میں آتا ہے؟ عمران نے وضاحت کرتے ہوئے پوچھا۔ سر تھانہ جولی بازار، دوسری طرف سے جواب دیا گیا۔ اس کا نمبر کیا ہے؟ عمران نے کہا تو دوسری طرف سے نمبر بتا دیا گیا۔ شکریہ، عمران نے کہا اور ریسیور رکھ دیا۔ تم نے سینٹرل انٹیلیجنس کا نام کیوں لیا؟ اپنا نام لیتے جھوٹ بولنے کی کیا ضرورت تھی؟ سوپر فیاض نے کہا میں نے کب جھوٹ بولا ہے؟ یہی کہا ہے کہ میں سینٹرل انٹیلیجنس بیورو سے بول رہا ہوں، اور یہ حقیقت ہے کہ میں سینٹرل انٹیلیجنس بیورو سے ہی بول رہا ہوں۔ عمران نے مسکراتے ہوئے کہا او ہاں واقعی، لیکن تم اس کیس میں آخر اس قدر دلچسپی کیوں لے رہے ہو؟ شہر میں روزانہ قتل ہوتے رہتے ہیں، سوپر فیاض نے کہا۔ اس میں سردار ہاشو کا نام لیا گیا ہے، اور سردار ہاشو بیگٹ مافیا کا ایک بڑا نام ہے، عمران نے جواب دیتے ہوئے کہا۔ تو سوپر فیاض بے اختیار اچھل پڑا۔ بیگٹ مافیا کیا مطلب؟ یہ کون سی مافیا ہے؟ سوپر فیاض نے حیرت بھرے لہجے میں کہا۔ وہی فقیر والے بزنس کی بات کر رہا ہوں، عمران نے جواب دیا۔ تو کیا واقعی ایسا ہے یا تم مذاق کر رہے ہو؟ سوپر فیاض نے حیرت بھرے لہجے میں کہا۔ یہ مذاق نہیں ہے، پورے ملک میں بیگٹ مافیا چھایا ہوا ہے، اور ڈیڈی واپس آئے تو میں ان سے کہہ کر پورے ملک میں اس سلسلے میں انٹیلیجنس کے ذریعے تفصیلی رپورٹ بنوانا چاہتا ہوں، تاکہ حکومت سے کہہ کر اس کا کوئی مستقل صدر باب کیا جا سکے۔ عمران نے اٹھتے ہوئے کہا ارے ارے، یہ کام کسی اور سے کرانا، ہم سے فقیروں کے پیچھے نہیں بھاگا جاتا۔ سوپر فیاض نے چونک کر کہا ظاہر ہے فقیروں نے تمہیں کیا دینا ہے، جبکہ تم ان لوگوں کے پیچھے بھاگتے ہو جہاں سے بھاری رقومات مل سکیں۔ عمران نے منہ بناتے ہوئے کہا تو سوپر فیاض کے چہرے پر ہلکی سی شرمندگی کے تاثرات ابھر آئے، جبکہ عمران تیزی سے مڑا اور آفس سے باہر آ گیا۔ ٹائیگر نے کار ایک جھٹکے سے روکی اور پھر نیچے اتر کر وہ دوڑتا ہوا سائڈ فٹ پاتھ کراس کر کے عقب میں موجود گرین لائن پر پہنچ گیا، جہاں ایک بدماش ٹائپ آدمی ایک بوڑھے آدمی کو مسلسل ٹھوکرے مار رہا تھا۔ بولو کہاں ہے رقم، بولو ورنہ ہڈیاں توڑ دوں گا، اس بدماش ٹائپ آدمی نے چیختے ہوئے کہا۔ مم مم، مجھے مت مارو، میں نے نہیں چھپائی، بوڑھے نے ہاتھ جوڑتے ہوئے اور روتے ہوئے کہا۔ کیوں مار رہے ہو بزرگ کو؟ ٹائیگر نے قریب جا کر کہا۔ جاؤ دفع ہو جاؤ، یہ ہمارا آپس کا معاملہ ہے، جاؤ ورنہ۔ اس بدماش نے مڑ کر انتہائی جھٹکے دار لہجے میں ٹائیگر سے کہا، لیکن دوسرے لمحے وہ چیختا ہوا اچھل کر 2 فٹ دور جا گرا۔ حرام زادے، بزرگ کو سر عام مار رہے ہو اور ساتھ ہی بکواس بھی کر رہے ہو، ٹائیگر نے چیخ کر کہا۔ اس کا بازو گھما تھا اور اس بدماش ٹائپ آدمی زوردار تھپڑ کھا کر 2 فٹ دور جا گرا تھا۔ تم نے مستو پر ہاتھ اٹھایا، مستو پر تم نے، اس آدمی نے اچھل کر کھڑے ہوتے ہوئے کہا، اور اس کے ساتھ ہی اس نے بجلی کی سی تیزی سے جیب سے خنجر نکال لیا۔ صاحب بھاگ جاؤ، یہ مستو ہے، یہ تمہیں مار دے گا، بوڑھے فقیر نے یخلط چیختے ہوئے کہا، اور اس کے ساتھ ہی اس مستو نے یخلط اچھل کر ٹائیگر پر خنجر سے حملہ کر دیا، لیکن دوسرے لمحے وہ چیختا ہوا ہوا میں اچھل کر کلا بازی کھاتا ہوا فٹ پاتھ پر جا گرا۔ ٹائیگر نے نہ صرف اسے اپنے آپ کو بچا لیا تھا، بلکہ اس کا بازو پکڑ کر وہ بجلی کسی تیزی سے گھوم گیا تھا، اور مستو چیختا ہوا اچھل کر کلا بازیاں کھاتا ہوا ایک دھماکے سے فٹ پاتھ پر جا گرا تھا۔ نیچے گر کر اس نے اٹھنے کی کوشش کی، لیکن اس کا ایک بازو کندھے سے نکل چکا تھا، اس لیے وہ اٹھنے کی کوشش کرنے کے باوجود دوبارہ نیچے گر پڑتا تھا اور پھر اس کے ہاتھ پر سیدھے ہوتے چلے گئے۔ صاحب آپ بھاگ جائیں، صاحب یہ بہت خطرناک ہے صاحب، بوڑھے آدمی نے تیزی سے ٹائیگر سے کہا۔ تم فکر مت کرو، یہ بتاؤ کہ اس کا تعلق سردار ہاشو گروپ سے ہے یا استاد کلو گروپ سے، ٹائیگر نے کہا۔ ओ आपको ये भी मालूम है, ये सरदार हाशू का खास आदमी है जनाब, बूढ़े ने कहा। ठीक है, मैं इसे सरदार हाशू के पास ले जा रहा हूँ, टाइगर ने कहा। और उसके साथ ही उसने आगे बढ़कर फुटपाथ पर से बेहोश पड़े हुए उसे मस्तू को उठाकर कंधे पर डाला और इसे लाकर उसने अपनी कार की अगली सीट के नीचे दरमियानी जगह पर डाल दिया और दूसरे लम्हे वो कार का दरवाजा खोलकर फ्रंट सीट पर बैठ गया। बूढ़ा शायद खौफ की वजह से कहीं और निकल गया, जबकि मस्तू की सुर्ख रंग की वैगन फुटपाथ के करीब ही खड़ी थी, लेकिन वो खाली थी। उस वक्त सर्दी अपने उरूज पर थी और सड़क सुनसान पड़ी हुई थी, इक्का दुक्का गाड़ियां कभी कभी गुजर रही थी, लेकिन अब लोग किसी मामले में मुदाखलत करने के कायल नहीं रहे थे, इसलिए इसी दौरान अगर एक दो गाड़ियां गुजरी भी थी तो वो रुकी नहीं थी। टाइगर कार दौड़ाता हुआ सीधा राणा हाउस पहुंचा। उसने जोसेफ से कहा कि वो एक आदमी को ले आया है और उससे पूछताछ करनी है, तो जोसेफ ने फाटक खोल दिया और टाइगर कार अंदर ले आया। उसने कार वसी वरीद पोर्च में रोकी और फिर नीचे उतर आया। उसी लम्हे जोसेफ भी फाटक बंद करके कार के करीब आ गया। मैं इमरान साहब को फोन करके इत्तला कर दूं, शायद वो खुद उससे पूछताछ करना चाहें, तुम इस आदमी को ब्लैक रूम में पहुंचा दो और जकड़ दो। टाइगर ने कार का आखिरी दरवाजा खोलकर इस मस्तू को बाहर घसीटते हुए कहा। वो वैसे ही बेहोश पड़ा हुआ था, रास्ते में इसे होश आया था, लेकिन इसकी कराहें सुनकर टाइगर ने इसकी कनपट्टी पर जरब लगाकर इसे दोबारा बेहोश कर दिया था। यही वजह थी कि इतने तवील फासले के बावजूद वो अभी तक बेहोश पड़ा हुआ था। जोसेफ ने इसे टाइगर से लेकर कांधे पर डाला और ब्लैक रूम की तरफ बढ़ गया, जबकि टाइगर इस कमरे की तरफ से बढ़ गया जहाँ फोन था, जो अना से नजर ना आया था और ना ही जूना की मखसूस कार कोर्स में मौजूद थी, जो उससे टाइगर यही समझा कि जूना कहीं गया होगा। कमरे में पहुंचकर उसने रिसीवर उठाया और नंबर प्रेस करने शुरू कर दिए। सलमान बोल रहा हूँ, रब्ता कायम करते ही दूसरी तरफ से सलमान की आवाज़ सुनाई दी। टाइगर बोल रहा हूँ, सलमान बॉस मौजूद है फ्लैट में, टाइगर ने कहा। नहीं, वो अभी थोड़ी देर पहले ही कार लेकर निकले हैं, अब पता नहीं कब आएंगे, दूसरी तरफ से कहा गया। ओके शुक्रिया, टाइगर ने कहा और रिसीवर रखकर वो उठ खड़ा हुआ। उसने सोचा कि अब वो खुद ही मस्तू से पूछताछ करे। टाइगर ने इससे सरदार हाशू और इसके खाते के बारे में पूछना चाहा था, जहां फकीरों को रखा जाता था। वो तेज तेज कदम उठाता ब्लैक रूम में पहुंचा तो मस्तू कुर्सी पर बैठा रॉड्स में जकड़ा हुआ था। टाइगर ने आगे बढ़कर दोनों हाथों से इसका नाक और मुंह बंद कर दिया। चंद लम्हों बाद जब इसके जिस्म में हरकत के तासुरात नमूदार होने शुरू हो गए तो इसने हाथ हटाए और पीछे हटकर कुर्सी से बैठ गया। क्या मेरी यहाँ मौजूदगी जरूरी है, जोसेफ ने पूछा। नहीं, क्यों, टाइगर ने चौंक कर कहा। जोना मौजूद नहीं है और मैंने बाहर निगरानी करनी है, जोसेफ ने जवाब देते हुए कहा। ठीक है, तुम जाओ, टाइगर ने कहा, तो जोसेफ सर हिलाता हुआ बैरूनी दरवाजे की तरफ बढ़ गया। चंद लम्हों बाद ही मस्तू ने कराहते हुए आंखें खोली और होश में आते ही उसने उठने की कोशिश की, लेकिन जाहिर है रॉड से जकड़े होने की वजह से वो सिर्फ तकनफा कर रह गया। अलबत्ता अब उसके चेहरे पर हैरत के साथ साथ तकलीफ के तासुरात भी उभर आए थे, क्योंकि इसका दाया बाजू वैसे ही ढीला होकर लटका हुआ था। ये क्या है, ये कौन सी जगह है, मैं कहाँ हूँ, मस्तू ने होंठ चबाते हुए हैरत भरे लहजे में कहा। तुम्हारा नाम मस्तू है और तुम सरदार हाशू ग्रुप के आदमी हो, टाइगर ने सरदार सर्द लहजे में कहा। हाँ, मगर तुम कौन हो और तुम्हारा हमारे मामले से क्या ताल्लुक है, मैं तो सड़क पर था, फिर यहाँ कैसे आ गया, वो बूढ़ा हरानी कहाँ है जिसने रकम छुपाई थी, मेरी वैगन वहाँ कहाँ है, वो कहाँ है, मस्तू ने मुसलसल बोलते हुए कहा। सरदार हाशू कहाँ रहता है, टाइगर ने पूछा। सरदार हाशू मुझे क्या मालूम, रहता होगा कहीं, मस्तू ने इस बार कदरे गुस्सीले लहजे में कहा। तो टाइगर उठा, उसने जेब से वही खंजर निकाला जो उसने मस्तू के हाथ से छीना था और उसके साथ ही ब्लैक रूम मस्तू के हलक से निकलने वाली रूह पर फरसा से गूंज उठा। टाइगर ने बड़े सर्द अंदाज में खंजर की नोक से मस्तू की एक आंख का डेला काट कर बाहर निकाल दिया था और मस्तू का सर मिशन की तरह दाएं बाएं हरकत कर रहा था। इसकी दूसरी आंख बंद थी और वो मुसलसल चीख रहा था। अब अगर तुम्हारी चीख निकली तो दूसरी आंख भी निकाल दूंगा, टाइगर ने घबराते हुए लहजे में कहा। तो मस्तू युखलत इस तरह होठ भींच कर खामोश हो गया जैसे उसने सारी उम्र न चीखने की कसम खा ली हो। अब तुम्हें समझ आ गई होगी मस्तू के यहाँ तुम्हारे साथ क्या हो सकता है, तुम्हारी दोनों आंखें निकाली जा सकती हैं, तुम्हारे जिस्म का रेशा रेशा काटा जा सकता है, एक एक हड्डी तोड़ी जा सकती है। टाइगर ने इंतहाई सर्द लहजे में कहा, मम मम मुझे मत मारो, मुझे मत मारो। मस्तू ने इंतहाई खौफजदा लहजे में कहा। जाहिर है वो आम सा बदमाश था और जिस सर्द मेहंदी और सफाकी से टाइगर ने इसकी आंख निकाल दी थी उससे वो इंतहाई खौफजदा हो गया था। तो फिर बताओ कि सरदार हाशू कहाँ है और इसका पूरा सेटअप क्या है, तफसील बताओ। और ये सुन लो कि हम तुम्हारी बातें कंफर्म करेंगे, इसके बाद तुम्हें जिंदा छोड़ा जा सकता है। टाइगर ने कहा, सरदार हाशू बहुत बड़ा सरदार है, इसके हाथ बहुत लंबे हैं, बड़े बड़े हाकिम इसकी बात मानते हैं, वो वाइट पैंथर्स क्लब का मालिक है और जनरल मैनेजर भी। मस्तू ने जवाब दिया तो टाइगर बेअख्तियार चौंक पड़ा, क्योंकि क्लब का ये नाम वो पहली बार सुन रहा था। कहाँ है ये क्लब, तफसील बताओ। टाइगर ने कहा, जोड़िया बाजार में एक खाना और चाय का होटल है, इसे जोड़िया होटल कहा जाता है। इस होटल के नीचे तय खानों में क्लब है, मस्तू ने कहा। तो टाइगर ने इस बात में सर हिला दिया, क्योंकि जोड़िया होटल के बारे में वो जानता था, वो थर्ड क्लास बदमाशों का होटल है, लेकिन उसे ये मालूम ना था कि उसे आम से होटल के नीचे कोई क्लब भी है जिसका नाम इंतहाई जदीद है। और चूंकि वो अंडरवर्ल्ड में रहता था इसलिए नाम से ही उसे मालूम हो गया कि इस क्लब में आला पैमाने पर जुआ होता होगा। इस क्लब का रास्ता कहाँ कहाँ से है, जाहिर है वहाँ आला पैमाने पर जुआ होता होगा और बड़े बड़े लोग जुआ खेलने भी इस गंदे होटल से गुजर कर तो ना जाते होंगे। टाइगर ने कहा, इसके दो रास्ते हैं, एक तो होटल में से है और दूसरा रास्ता आखिरी सड़क पर है, सुरख रंग का दरवाजा है जिसके बाहर मुसल्ला अफान मौजूद रहते हैं। वहाँ जाने के लिए अपने आप को रेड पैंथर्स कहते हैं तो इन्हें अंदर जाने दिया जाता है, मस्तू ने जवाब दिया। वो अब इस तरह सबको कुछ बताए चला जा रहा था जैसे टाइगर इसका गहरा दोस्त हो। सरदार हाशू वहाँ खुद होता है, टाइगर ने पूछा। वो कभी कभार जाता है, मस्तू ने जवाब दिया। इसके फकीरों वाले धंधे के बारे में तफसील बताओ, टाइगर ने कहा। इसके पास यहाँ दारुल हुकूमत में 300 फकीर हैं जिन्हें दो ग्रुपों में तकसीम किया गया है। एक ग्रुप का हाथा काले बाजार के अकब में है और दूसरे ग्रुप का हाथा याकूती एरिया के अकब में है, मस्तू ने जवाब दिया। तो टाइगर समझ गया कि याकूती एरिया के अकब वाला हाथा वही होगा जहाँ बख्तियार को रखा गया था, क्योंकि याकूती एरिया में मिलिट्री के क्वार्टर थे और इनके अकब में यूनिवर्सिटी थी। ये एरिया चूंकि शहर के मुजाफात में था इसलिए टाइगर को इसका ख्याल न आया था। और तफसील बताओ, ये ग्रुप कैसे काम करते हैं और कौन इन्हें ले आता है और कौन ले जाता है, ये कहाँ से आते हैं और कहाँ जाते हैं, टाइगर ने पूछा। औरतों और बच्चों को देहातों से अगवा करके लाया जाता है, फिर इन पर तशद्दुद करके इन्हें भीख मांगने पर आमादा किया जाता है। शहर के बड़े बड़े चौकों और दूसरे मारूफ जगहों पर इन्हें वैगनों से पहुँचाया जाता है, फिर शाम को सारी भीख इनसे ले ली जाती है और वो दूसरे रोज एक बैंक अकाउंट में जमा करा दी जाती है। दोनों ग्रुपों के दो इंचार्ज हैं, एक का नाम रोशू है और दूसरे का नाम फजलू, मैं फजलू का नायब हूँ, मस्तू ने जवाब देते हुए कहा। क्या ये रकम सरदार हाशू को मिलती है, टाइगर ने पूछा। सरदार हाशू दोनों ग्रुपों का सरदार जरूर है लेकिन इससे ऊपर भी लोग हैं, बड़ा उत्पाद है, इससे ऊपर कोई सेठ है, सरदार हाशू तीसरे नंबर पर है, मस्तू ने जवाब दिया। बड़ा उत्पाद कौन है, टाइगर ने पूछा। मुझे मालूम नहीं, फजलू को मालूम होगा, मैंने तो जो सुना हुआ है वो बता दिया, मस्तू ने कहा। सरदार हाशू के इन दो ग्रुपों के अलावा और भी ग्रुप हैं, टाइगर ने पूछा। हाँ, उस्ताद कल्लू का ग्रुप है और उस्ताद जुमे का ग्रुप है, मस्तू ने जवाब देते हुए कहा। ये उस्ताद कल्लू कहाँ रहता है और उस्ताद जुमा, उनके बारे में बताओ, टाइगर ने कहा। इनके बारे में मुझे नहीं मालूम है, मैंने इन दोनों के नाम सुने हुए हैं क्योंकि मुझे सरदार हाशू के ग्रुप में आए हुए सिर्फ 3 माह हुए हैं, इससे पहले मैं एक होटल में वेटर था, मस्तू ने जवाब दिया। तुम इस बूढ़े को इस दर्दी से क्यों मार रहे थे, टाइगर ने पूछा। ये बूढ़े फकीर बेहद हरामी होते हैं, ये रकम छुपा लेते हैं और फिर ये रकम अपने पिछलों को खुफिया तौर पर भिजवा देते हैं, और तुम्हारे बारे में इत्तला फजलू और सरदार हाशू तक पहुँच गई होगी इसलिए तुम्हें किसी भी वक्त गोली मारी जा सकती है। तुम मुझे छोड़ दो, मैं इन्हें कह दूंगा कि तुम अच्छे आदमी हो, मस्तू ने कहा। तुम्हें कहने की जरूरत नहीं है, मैं वाकई अच्छा आदमी हूँ, टाइगर ने मुस्कुराते हुए कहा और उसके साथ ही उसका हाथ बिजली की तेजी से हरकत में आया और उसके हाथ में मौजूदा खंजर पलक झपकने में मस्तूर के दिल में दस्ते तक उतरता चला गया। मस्तूर के मुंह से हल्की सी चीख निकली और वो चंद लम्हे तड़पा और फिर उसका जिस्म ढीला पड़ गया। उसकी आंखें बेनूर हो चुकी थी। टाइगर ने खंजर इसके सीने से निकाला और इसके लिबास से साफ किया और फिर इसे जेब में डालकर वो मुड़ा और ब्लैक रूम से बाहर आ गया। क्या हुआ? बाहर बरामदे में मौजूद जोसेफ ने चौंक कर कहा। मैंने इसे हलाक कर दिया, इसकी लाश बर्फी भट्टी में डालकर टाइगर ने डाल देना, टाइगर ने कहा तो जोसेफ ने इस बात में सर हिला दिया। एक बड़े से कमरे में चार आदमी मेज के गिर्द कुर्सियों खामोश बैठे हुए थे। उनमें से एक रशू था और वो दूसरा फजलू। बाकी दोनों रशू और फजलू के लिए अजनबी थे, लेकिन वो चारों खामोश क्यों बैठे हुए थे। थोड़ी देर बाद दरवाजा खुला और लंबे कद और वर्जिशी जिस्म का एक आदमी अंदर दाखिल हुआ तो ये चारों बेख्तियार उठ खड़े हुए। आने वाला सरदार हाशू था। बैठो सरदार हाशू ने एक साइड में मौजूद कुर्सी पर बैठते हुए कहा तो वो चारों खामोशी से दोबारा कुर्सियों पर बैठ गए। हमारे कारोबार के खिलाफ कार्रवाइयां शुरू हो गई हैं और हमने इन कार्रवाइयों को रोकना है। आज की मीटिंग इसलिए बुलाई गई है कि इस सिलसिले में हतमी फैसले कर लिए जाए और इन पर फौरी अमल भी कर दिया जाए, सरदार हाशू ने गुराते हुए लहजे में कहा तो चारों सर झुकाए खामोश बैठे रहे। राशू तुम बताओ कि क्या हुआ है, सरदार हाशू ने रोशू से मुखातिब होकर कहा। सरदार हाशू वो हरामी लड़का बख्तियार गायब हो गया है और आज तक इसका पता नहीं चला कि वो कहाँ गायब हो गया है, रोशू ने कहा। मुझे रिपोर्ट मिल चुकी है कि वो अपने माँ बाप के पास पहुँच चुका है और जैसे ही ये रिपोर्ट मिली है मैंने इस समीत इसके माँ बाप की हलाकत का हुक्म दे दिया है और अब तक मेरे हुक्म पर अमल दरामद भी हो चुका होगा और कुछ, सरदार हाशू ने कहा। सरदार हमारे ग्रुप के साथ तो यही वाकया पेश आया था और तो कोई खास बात नहीं है, रोशू ने कहा। तुम बताओ फजलू तुम्हारे ग्रुप के साथ क्या हुआ है, सरदार रोशू ने फजलू से मुखातिब होकर कहा। सरदार मेरा एक नाई मस्तू वैगन पर एक चौक से फकीर उठाने के लिए गया, उसने 10 फकीरों को उठाकर हाथे में ले आया था। मुझे रिपोर्ट मिली कि वो चौक पर वहाँ के फकीर बुड्ढे को उसने रकम जिसने रकम छुपाई थी मार रहा था कि एक कार आकर रुकी और कार से एक आदमी उतरा, उसने मस्तू पर हमला कर दिया। मस्तू ने उस पर खंजर से हमला किया लेकिन उस आदमी ने पुरुषार अंदाज में मस्तू को फुटपाथ पर पटक दिया और फिर वो उसे उठाकर कार में डालकर ले गया। बूढ़ा फकीर बूटा खौफ के मारे वहाँ से फरार हो गया है और उसने बाकी फकीरों को भी बता दिया है जिस पर मुझे इत्तला मिली। मैंने वहाँ से उस कार और उस आदमी के बारे में तफसीलात हासिल की और आपको इत्तला दी। अब तक मस्तू नहीं मिल सका, फजलू ने जवाब देते हुए कहा। तुम्हारी रिपोर्ट मिलने के बाद मैंने फौरन अपने खास आदमियों को इत्तला दी और इस कार सवार का जो हुलिया तुमने बताया था वो जब इन्हें बताया गया तो पता चला कि उस आदमी का नाम टाइगर है और वो जेरो जमीन दुनिया का बड़ा मशहूर बदमाश है। मैंने हुक्म दे दिया है कि जहाँ भी वो नजर आए उसे गोली मार दी जाए, इसलिए समझो कि वो हलाक हो चुका होगा या हलाक हो जाएगा और कुछ, सरदार हाशू ने कहा। शायद इसकी यह आदत थी कि वो और कुछ के अल्फाज आखिर में जरूर बोलता था। सरदार वो मस्तू का पता चलना चाहिए, फजलू ने कहा। वो एक आदमी से मार खा गया इसलिए मैंने इसे भी सजाए मौत दे दी है। अव्वल तो वो इस टाइगर के हाथों मारा गया होगा, नहीं तो वो मेरे हाथों से हलाक कर देंगे, मेरे आदमी उसे हलाक कर देंगे और कुछ, सरदार हाशू ने कहा। बस सरदार मेरा तो यही मामला है, फजलू ने जवाब दिया। हाँ तो रोशन अली तुम अब अपनी रिपोर्ट दो, सरदार हाशू ने तीसरे आदमी से मुखातिब होकर कहा। सरदार उस्ताद कल्लू और उसके नाई बख्शू ने आपके खिलाफ बहुत भयानक साजिश की है, मैं इस साजिश की इत्तला देने आया हूँ, रोशन अली ने कहा तो न सिर्फ बाकी तीनों बल्कि सरदार हाशू भी चौंक पड़ा। कैसी साजिश, खुलकर बात करो, सरदार हाशू ने होंठ चबाते हुए कहा। सरदार आपको तो मालूम है कि मैं उस्ताद कल्लू का बॉडी गार्ड हूँ और उसके कमरे में खुफिया तौर पर खड़ा रहता हूँ ताकि किसी भी इमरजेंसी की सूरत में उस्ताद कल्लू का दिफा कर सकूँ। कल मुझे उस्ताद कल्लू ने कहा कि मैं चला जाऊँ, जब मेरी जरूरत होगी तो मुझे बुला लिया जाएगा। मैं इस बात पर चौंक पड़ा क्योंकि उस्ताद कल्लू आम तौर पर मुझे नहीं भिजवाया करता था। मैं बजाय इसके सामने बाहर चला गया लेकिन चक्कर काट कर इसके कमरे के साथ वाले कमरे में पहुंच गया और मैंने दरमियानी रोशनदान को खोल दिया। मैं देखना चाहता था कि उस्ताद कल्लू ने मुझे इस तरह खुसूसी तौर पर बाहर क्यों भिजवाया है। फिर वहाँ इसका नाई बख्शू आ गया और फिर उसके दरमियान जो बातें हुई उनसे असल साजिश सामने आ गई। रोशन अली ने कहा, वो साजिश क्या है ये तुम बताओ। सरदार हाशू ने उसे लेजे में कहा। सरदार बख्शू ने उस्ताद कल्लू को बताया कि आपने चौक पर कस्टम इंस्पेक्टर कासिम को गोली मार दी है जिस पर वो हलाक हो गया है। बख्शू का कोई फकीर आपको देख रहा था, उसने बख्शू को बताया जिस पर ये साजिश तैयार की गई है कि आपके बारे में तिला सेंट्रल इंटेलिजेंस वालों को दे दी जाए और जब आप गिरफ्तार हो जाए तो बड़े उस्ताद को इसकी औरत मंजूरा के जरिए हलाक कर दिया जाए और फिर आपके मातहतों को भी उनके आदमियों के जरिए हलाक कराकर इसके पूरे ग्रुपों और अड्डों पर कब्जा कर लिया जाए। और उन्होंने मेरे सामने सेंट्रल इंटेलिजेंस को फोन करके कस्टम इंस्पेक्टर कासिम के बारे में इत्तला दी और रिसीवर रख दिया। अब वो आपकी गिरफ्तारी का इंतजार कर रहे हैं ताकि साजिश पर मजीद अमल दरामद किया जा सके। रोशन अली ने कहा, हो ना हो तो ये साजिश की गई है, बहुत खूब तुमने वाकई इनाम वाला काम किया है, ये लो फौरी इनाम। सरदार हाशी ने कहा और इसके साथ ही उसने जैकेट की जेब से एक भारी मालियत की नोटों की गड्डी निकालकर रोशन अली की तरफ उछाल दी। बहुत शुक्रिया सरदार। रोशन अली ने गड्डी कैच करते हुए इंतहाई मुसरत भरे लहजे में कहा, तुम फिक्र मत करो, अब तुमने साजिश बता दी है, अब ये साजिश नाकाम होगी। इंटेलिजेंस में मेरे आदमी मौजूद हैं, वो सब संभाल लेंगे। अलबत्ता बख्शू का खात्मा जरूरी है, वो मैं करा लूंगा और कुछ, सरदार हाशू ने कहा। यही साजिश मैं आपके नोटिस में लाना चाहता था सरदार। रोशन अली ने कहा, तुम बताओ सलामत हुसैन तुम क्या चाहते हो। सरदार हाशू ने अब चौथे आदमी से मुखातिब होकर कहा तो अब तक खामोश बैठा हुआ था। सरदार, आपके दोनों ग्रुपों के खिलाफ हुकूमत के आदमी काम कर रहे हैं, सलामत हुसैन ने कहा तो सरदार हाशू के साथ साथ बाकी तीनों भी एक बार फिर उछल पड़े। हुकूमत के आदमी क्या कह रहे हो, क्यों? सरदार हाशू ने हैरत भरे लहजे में कहा। सरदार, आपको तो मालूम है कि मैं फकीरों की मुस्तकिल निगरानी करता रहता हूँ। मैं दो रोज से देख रहा हूँ कि चंद लंबे तरंगे आदमी जो अपनी चाल ढाल से ही इंटेलिजेंस के आदमी लगते हैं, फकीरों के गिर्द मंडलाते रहते हैं और फिर किसी भी फकीर से पूछगछ शुरू कर देते हैं। वो अपने आप को अखबार वाले कहते हैं। वो हाथों और कैंपों के बारे में और फकीरों की तादाद के बारे में मालूमात हासिल करते हैं और फिर कारों में बैठकर गायब हो जाते हैं। कल तो एक गैर मुल्की लड़की भी इनके साथ थी, वो फकीर औरतों से भी बात कर रही थी और गैर मुल्की होने के बावजूद मकामी लहजे में ही रवानी से बोल रही थी। सलामत हुसैन ने कहा, अजीब बात बताई है तुमने, ऐसा क्यों हो रहा होगा? सरदार हाशू ने कहा, मैंने अपने तौर पर इस बारे में मालूमात हासिल की है। मैंने एक होटल की लॉबी में इन में से एक आदमी को एक मस्खरे से नौजवान से बात करते देखा तो मैंने उनके करीब हो गया। उस मस्खरे आदमी को दूसरा आदमी इमरान कह रहा था। वो इसे रिपोर्ट दे रहा था कि जल्दी फकीरों के तमाम ग्रुप के बारे में मालूमात मुकम्मल कर ली जाएगी। इस मस्खरे आदमी इमरान ने कहा वो जल्द अज जल्द काम मुकम्मल करे। फिर वो अलहदा हो गए। इमरान होटल में आ गया। मैंने मालूम किया है कि इस आदमी का नाम अली इमरान है। इसका बाप सर अब्दुल रहमान सेंट्रल इंटेलिजेंस ब्यूरो का डायरेक्टर जनरल है और सेंट्रल इंटेलिजेंस का सुपरिटेंडेंट फयाज इसका गहरा दोस्त है और इस इमरान का ताल्लुक सीक्रेट सर्विस से है और ये दुनिया का खतरनाक तरीन आदमी समझा जाता है। और ये भी मालूम हुआ है कि जेरो जमीन दुनिया में काम करने वाला इंतहाई खतरनाक बदमाश टाइगर भी इसका साथी है और ये आदमी किंग रोड के फ्लैट नंबर 200 में अपने बबरची के साथ रहता है। सलामत हुसैन ने तफसील बताते हुए कहा। ओ तो ये मसला है, टाइगर भी इसका साथी है और यकीनन वो लंबे तड़ंगे लोग भी इसके साथी होंगे और ये यकीनन किसी के कहने पर हमारे खिलाफ काम कर रहे होंगे, इसलिए इनका खात्मा जरूरी है और मैं करा लूंगा, ये मेरा जिम्मा है। और कुछ? सरदार हाशू ने कहा। यही मामला था सरदार, मैंने सोचा कि आपको इत्तला दे दूं। सलामत हुसैन ने कहा, तुमने भी अच्छा काम किया है इसलिए तुम्हें भी फौरी इनाम मिलना चाहिए। सरदार हाशू ने कहा और इसके साथ ही उसने जैकेट की जेब से ایک اور نوٹوں کی گڈی نکال کر سلامت حسین کی طرف اچھال دی. شکریہ سردار، اب میرے لیے کیا حکم؟ سلامت حسین نے گڈی جھپٹتے ہوئے کہا. بس تم اور روشن علی دونوں جا سکتے ہو، سردار ہاشم نے کہا. تو وہ دونوں اٹھے اور انہوں نے بڑے مودبانہ انداز میں سلام کیا اور مڑ کر کمرے سے باہر چلے گئے. یہ معاملہ تو بے حد خطرناک ہے، سردار روشو نے کہا. کون سا معاملہ؟ سردار ہاشم نے چونک کر کہا. یہ عمران والا، میں نے اس کے بارے میں سنا ہوا ہے، یہ انتہائی خطرناک شخص ہے. مجھے لگتا ہے کہ اس کے آدمی ہمارے گروپوں کے بارے میں معلومات حاصل کر کے انٹیلیجنس کو دیں گے، اور پھر انٹیلیجنس اچانک چھاپہ مار کر ہم سب کو گرفتار کر لے گی اور فقیروں کو کور کر لیا جائے گا. آپ بڑے استاد سے بات کریں، روشو نے کہا. یہ کام ہم نے خود کرنا ہے، تم ایسا کرو کہ دونوں ہاتھوں کو خالی کر کے فقیروں کو متبدل کیمپوں میں پہنچا دو اور ان کی نگرانی کراؤ، میں جلد ہی اس عمران کا خاتمہ کر دوں گا. تم بے فکر رہو، سردار ہاشمی نے کہا. تو روشو اور فضلو دونوں اس بات میں سر ہلائے اور پھر وہ اٹھ کر کمرے سے باہر چلے گئے. تو سردار ہاشمی نے بے اختیار ایک طویل سانس لیا اور پھر ریسیور اٹھا لیا. وہ اب اس عمران کو فوری طور پر ہلاک کرنے کے لیے بالم سے بات کرنا چاہتا تھا. وہ خود بھی قاتل تھا، لیکن اس کے خیال میں بالم دارالحکومت میں سب سے خطرناک پیشہور قاتل تھا. اس کا نشانہ واقعی اس قدر درست تھا کہ اگر وہ اڑتی ہوئی مکھی کو بھی نشانہ بنانا چاہتا تو آسانی سے بنا سکتا تھا. اس لیے آج تک اسے ایک گولی سے زیادہ کبھی نہ چلانا پڑی تھی، اور وہ دلیر بھی تھا، اس لیے اس کا ریکارڈ بھی اس معاملے میں بہترین تھا. اس نے ریسیور اٹھایا اور نمبر پریس کرنے شروع کر دیے. مارتھن بول رہی ہوں. رابطہ قائم ہوتے ہی ایک نسوانی آواز سنائی دی. میں سردار ہاشو بول رہا ہوں. مارتھن، بالم کہاں ہے؟ سردار ہاشو نے کہا. موجود ہیں، بات کر لو. دوسری طرف سے کہا گیا. ہلو سردار ہاشو، میں بالم بول رہا ہوں. آج کیسے یاد کر لیا؟ مجھے چند لمحوں بعد ایک مردانہ آواز سنائی دی. لہجے میں بے تکلفی نمایاں تھی، کیونکہ بالم اس کا گہرا اور پرانا دوست تھا. تمہارا اور مارتھن بالم کی بیوی تھی. میرے پاس تمہارے لیے ایک کام ہے، سردار ہاشو نے کہا. اچھا، لیکن تم خود بھی تو یہ کام کرتے ہو، بالم حیرت سے بھرے لہجے میں کہا. میں سامنے نہیں آنا چاہتا، سردار ہاشو نے کہا. ٹھیک ہے، بتاؤ کیا کام ہے، بالم نے کہا. ایک مسکرا سا نوجوان ہے جس کا نام علی عمران ہے، کنگ روڈ کے فلیٹ نمبر 200 میں ایک باورچی کے ساتھ رہتا ہے. سنا ہے انٹیلیجنس اور سیکرٹ سروس کے لیے یہ کام کرتا ہے. خاصا پھرتیلا آدمی ہے اور انتہائی تیز بھی. اس کو فنش کرنا ہے، سردار ہاشو نے کہا. میں جانتا ہوں، اسے بے فکر رہو، کام ہو جائے گا، بالم نے بڑے اعتماد بھرے لہجے میں کہا. کیسے کرو گے کام؟ سردار ہاشو نے کہا. اس کے فلیٹ کے سامنے چھت پر لیٹ کر اس کا انتظار کروں گا، اور جیسے ہی وہ فلیٹ کے باہر آئے گا گولی اس کے سینے میں گھس جائے گی اور کام مکمل، بالم نے کہا. ویری گڈ بالم، تم واقعی ماہر فنکار ہو، تم واقعی یہ کام آسانی سے کر لو گے. اب بتاؤ کتنی رقم بھجواؤں؟ سردار ہاشو نے انتہائی مسرت بھرے لہجے میں کہا. کیوں؟ ایسے معلوم تھا کہ بالم کا نشانہ کسی صورت بھی خطا نہ ہوگا، اس لیے وہ لوازن عمران کا خاتمہ کرنے میں کامیاب ہو جائے گا. تم سے صرف 1,00,000 لوں گا، ورنہ دوسروں سے 10,00,000 روپے، بالم نے کہا. میں 5,00,000 بھجوا دوں گا. کام بے داغ انداز میں مکمل ہونا چاہیے، سردار ہاشو نے کہا. ہو جائے گا، بے فکر رہو، دوسری طرح سے کہا گیا. تو سردار ہاشو نے اوکے کہہ کر ریسیور رکھ دیا. اب اس کے چہرے پر گہرے اطمینان کے تاثرات نمایاں ہو گئے. عمران فلیٹ میں موجود ایک رسالہ پڑھنے میں مصروف تھا کہ پاس پڑے ہوئے فون کی گھنٹی بج اٹھتی تو اس نے ہاتھ بڑھا کر ریسیور اٹھا لیا. علی عمران، ایم ایس سی ڈی ایس سی آکسن بول رہا ہوں. عمران نے رسالے سے نظر ہٹائے بغیر کہا. عمران صاحب، میں صدیقی بول رہا ہوں. دوسری طرف سے صدیقی کی آواز سنائی دی. کمال ہے، اس جھوٹ سے پر معاشرے میں سچے آدمی کو بولنے کی اجازت مل گئی، عمران نے مسکراتے ہوئے کہا. آپ کے ہوتے ہوئے سچ کو کون روک سکتا ہے؟ ویسے میرے پاس ایک افسوسناک خبر ہے، صدیقی نے کہا. تو عمران بے اختیار چونک پڑا. افسوس نہ خبر کیا ہوا؟ عمران نے اس بار سنجیدہ لہجے میں کہا. جس لڑکے بختیار کو اس کے والدین کے پاس بھیجا گیا تھا، اس بختیار اور اس کے والدین کو گولیاں مار کر ہلاک کر دیا گیا ہے، صدیقی نے کہا. تو عمران بے اختیار اچھل پڑا. کیا کہہ رہے ہو؟ کب اور تمہیں کیسے معلوم ہوا؟ وہ تو شام نگر میں رہتے تھے، عمران نے حیرت بھرے لہجے میں کہا. شام نگر میں میرا ایک دوست کلب چلاتا ہے، میں نے اس کے ذمہ لگایا تھا کہ وہ ان لوگوں کے وقتاً فوقتاً دیکھ بھال کرتا رہے اور کسی بھی ضرورت کے تحت ان کی مدد کرے، پھر بے شک مجھ سے رقم وصول کر لیا کرے، کیونکہ ان لوگوں کے معاشی حالات بے حد خراب تھے۔ ابھی میرے اس دوست کا فون آیا ہے، اس نے بتایا کہ کل رات کو ایک کار بختیار کے گھر کے سامنے آ کر رکی اور چاروں آدمیوں نے نیچے اتر کر زبردستی اندر گھس کر فائرنگ کی، اور جب سب لوگ ہلاک ہو گئے تو وہ اطمینان سے کار میں بیٹھ کر واپس چلے گئے۔ میرے دوست کو جب یہ اطلاع ملی تو وہ فوراً وہاں گیا، اس نے جو انکوائری کی اس سے پتا چلا کہ کار کا رجسٹریشن نمبر دارالحکومت کا تھا اور ان میں سے ایک آدمی کو پہچان لیا گیا ہے، وہ ماسٹر ٹونی کا آدمی ہے اور وہ دارالحکومت کے ایک مضافاتی علاقے وریا آباد میں ہوٹل چلاتا ہے، اس کا نام کاشو ہے اور یہ ہوٹل بھی کاشو کے نام سے مشہور ہے۔ سدیسی نے تفصیل بتاتے ہوئے کہا، ویری بیڈ، بہت بری خبر سنائی ہے تم نے، میری تصور میں بھی نہ تھا کہ یہ لوگ اس قسم کا رد عمل ظاہر کریں گے، تم نے اس کاشو کے بارے میں معلومات کی ہے؟ عمران نے کہا، کاشو پاکستان گیا ہوا ہے اور اس کی واپسی ایک ہفتے بعد ہوگی، اور یہ صرف سنائی باتیں نہیں ہے، تصدیق شدہ ہے، صدیقی نے جواب دیا۔ اس کا مطلب ہے کہ ہم جسے عام سا معاملہ سمجھ رہے ہیں وہ عام سا معاملہ نہیں ہے بلکہ خطرناک نیٹ ورک ہے، اس لیے اب تم فور اسٹارز کو حرکت میں لے آؤ اور اس پورے نیٹ ورک کا خاتمہ تمہارے مشن ہونا چاہیے، عمران نے قدرے حوصلے لہجے میں کہا۔ اسے واقعی بختیار اور اس کے گھر والوں کے اس طرح ہلاک کی جانے پر بے حد رنج پہنچا تھا، ہم نے پہلے ہی اس پر کام شروع کر دیا ہے، عمران صاحب آپ چونکہ آپ نے بھی کہہ دیا ہے اس لیے اب ہم پوری قوت سے ان لوگوں کے خلاف کام کریں گے، لیکن مسئلہ صرف اتنا ہے کہ آپ نے ان فقیروں کے سلسلے میں جو کام ہمارے ذمے لگایا تھا وہ اس قدر پھیلا ہوا ہے کہ شاید ہم ایک سال تک بھی اسے پورا نہ کر سکیں، صدیقی نے کہا۔ تمہاری بات درست ہے، مجھ سے واقعی اندازے کی غلطی ہوئی ہے، میں سمجھا تھا کہ یہ معاملہ چند سو فقیروں تک محدود ہوگا، لیکن اب مجھے محسوس ہو رہا ہے کہ پورے ملک میں یہ نیٹ ورک بہت وسیع پھیلا ہوا ہے۔ ٹھیک ہے، تم اس کام کو چھوڑو، اس کا میں اور کوئی بندوبست کر لوں گا، تم اس نیٹ ورک کے خلاف کام کرو، عمران نے جواب دیتے ہوئے کہا۔ ٹھیک ہے، میں جلد ہی آپ کو رپورٹ دوں گا، صدیقی نے کہا۔ مجھے نہیں چیف کو رپورٹ دینا، ورنہ اس نے مجھے بھی نیٹ ورک کا حصہ قرار دے دینا ہے، اب میں رپورٹ لینے لگ گیا ہوں، عمران نے کہا۔ چیف کو تو شاید اس معاملے کا علم تک نہ ہوگا، صدیقی نے کہا۔ ارے یہ کیا کہہ رہے ہو، کہا جاتا ہے کہ چیف کے ہزار کان ہوتے ہیں اور تم تو خود چیف بھی ہو، سیکرٹ سروس کے نہ صحیح، فور اسٹارز کے صحیح، پورے ہزار نہ صحیح، 500 کان تو تمہارے رے بھی ہوں گے، عمران نے کہا۔ تو دوسری طرف سے صدیقی بے اختیار ہنس پڑا، میں کیا اور میری حیثیت کیا، عمران صاحب البتہ آپ چیف نہ ہو بھی ہو تب بھی آپ کے کان 10,000 سے کم نہیں ہو سکتے، صدیقی نے ہنستے ہوئے کہا۔ ارے ارے تم نے تو میرے اتنے کان لگا دیے کہ چہرہ سارے جسم پر بھی کان پورے نہ آ سکے، تم تو واقعی میرے خلاف سازش کر رہے ہو، عمران نے کہا۔ عمران صاحب میری چھٹی کہہ رہی ہے، سارے بےگھر مافیا کی اصل دوڑ سماجی طور پر کسی بہت بڑی شخصیت کے ہاتھ میں ہے، ورنہ یہ عام ان پڑھ بدماش اتنا بڑا ملک گیر نیٹ ورک چلانے کی ہمت نہیں رکھتے، صدیقی نے اس بات سنجیدہ ہوتے ہوئے کہا۔ تمہاری چھٹی ہی باقی، اب چھٹی جماعت پاس کرنے والی ہے، بہرحال جب کام ہوگا تو پھر یہ شخصیت بھی سامنے آ جائے گی اور پھر اس سے بھی نمٹ لیں گے، عمران نے جواب دیا۔ اوکے عمران صاحب، اللہ حافظ، دوسری طرف سے کہا گیا تو عمران نے بھی اللہ حافظ کہہ کر ریسیور رکھ دیا۔ یہ کتاب یہاں پر اختتام پذیر ہوتی ہے، کتاب بیگس مافیا کا بقیہ حصہ پارٹ 4 یہاں پر اختتام پذیر ہوتا ہے، کتاب بیگس مافیا کا بقیہ حصہ پارٹ 5 میں سماعت فرمائیں۔